خاتم النبيين البشير النذير السراج المنير الطهر الطاهر الدر الفاخر البحر الزاخر العلم الظاهر المنصور المؤيد المصطفى الأمجد حبيب إله العالمين أبي القاسم محمد اللهم صل على وآله الطيبين الطاهرين المعصومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا واللعن الدائم على أعدائهم من يوم عداوتهم إلى يوم الدين قرآن مجيد میں ارشاد ہوتا ہے ہماری اصل گفتگو سورہ والعصر کے حوالے سے ہوتی آ رہی ہے کہ اللہ تعالی نجات یافتہ گروہ کی چار صفت بیان فرماتا ہے اور نجات پانے کے لیے انسان کے پاس سرمایہ اس کی عمر ہے اس کی زندگی ہے اسی طرح سے قوم کے پاس نجات پانے کے لیے سرمایہ یہ تاریخ ہے یہ زمانہ ہے اس سرمایہ سے بھرپور اگر استفادہ کریں گے اس سے استفادہ کرنے کے اصول سے آگاہ ہو جائے آگاہ ہو اور استفادہ کرے تو ضرور قوم بھی ترقی کرے گی منزل مقصود کی طرف آگے بڑھے گی دنیا میں بھی قیادت اور آخرت میں بھی قیادت ان کے پاس ہوگی فردی زندگی میں بھی کامیاب اجتماعی سیاسی عالمی زندگی میں بھی کامیاب تو ہم خود خدا سے قرآن سے سنت سے استفادہ کر سکتے ہیں کہ کس طریقے سے دنیا میں اپنا مقام حاصل کرے ناکام ہونے والوں کے ناکامی سے کس طرح سے بچے قرآن و سنت نے بتایا اس کا نام سنن الہی ہے سنن الہی وہی سیرت نبوی سیرت امام ہے امام اور نبی کے عملی زندگی کو کیا کہتے ہیں سیرت زبانی فرمائشات کو سنت خدا کے اقوال کو قرآن قول خدا آیات قرآنی خدا کی جو عملی سیرت ہے عملی برتاؤ ہے اس کو سنت الہی کہتے ہیں لن تجد لسنة الله تبدیلا ولن تجد لسنة الله تحویلا خدا کی سنت میں کسی قسم کی تبدیل آپ نہیں پائیں گے کامیاب ہونے والے بھی اسی سنت کی اصولوں کی پیروی کرتے ہوئے کامیاب ہو جائیں گے ناکام ہونے والے بھی انہی ناکامی کے اصولوں کو اپنانے کی وجہ سے ناکام ہو جائیں گے یہ سنت الہی ہے یہ شریعت میں بھی سنت الہی ہے سائنس میں بھی سنت الہی ہے معاشرے میں بھی سنت الہی ہے سنت الہی جو معاشرے میں حاکم ہے حکمران ہے نافذ ہے اس کا نام سنت تاریخی بھی ہے فلسفہ تاریخ میں اسی کے بارے میں گفتگو ہوتی ہے ہمیں انہی کو سمجھنا ہے تاکہ ان پر عمل کریں حتیٰ ہمارے آخری امام جو آئیں گے وہ بھی انہی سنتوں کے مطابق آئیں گے سنت الہی پر عمل ہو جائے تو امام آئیں گے قرآن مجید میں ارشاد ہوتا ہے وَعَدَ اللَّهُ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ یہ آیت ہمارے متعدد احادیث کے مطابق آخری امام کے ظہور کے بارے میں ہے خدا نے وعدہ کیا ہے ایمان لانے والوں کے ساتھ وَعَمِلُوا الصَّالِحَاتِ نیک صالح کام کرنے والوں کے ساتھ. لَيَسْتَخْلِفَنَّهُمْ فِي الْأَرْضِ، زمین میں وہی خلیفہ بن جائیں گے. خدا نے وعدہ کہ آپ ایمان لاؤ، ایمان کے بعد صالح عمل کرو، آپ زمین کے خلیفہ ہیں، خدا کے جانشین زمین پر آپ ہے، خدا کے جانشین زمین پر آپ ہے. اور وَلَيُمَكِّنَنَّ لَهُمْ دِينَهُمْ وَالَّذِي اِرْتَضَى لَهُمْ، اور پھر ان کے دین، جو آپ کے دین ہیں، اس دین کی حکومت ہوگی، دین کی طاقت ہوگی، دین کی بات چلے گی. یمکنہ طاقتور ہونا، حکمران ہونا، نافذ الکلمہ ہونا، آپ کے دین کی بات چلے گی. یمکنن، خدا طاقت دے گا آپ کے دین کو. کس دین کو؟ الذی ارتضی لہم، وہ دین جو خدا نے ان کے لیے پسند کیا. وہ کون سا دین ہے؟ تشیع ہے. کیوں؟ دلیل کیا ہے؟ آیہ غدیر میں کیا کہتا ہے؟ وَرَضِيتُ لَكُمُ الْإِسْلَامَ دِينًا، امامت علی کے ساتھ اسلام خدا کا پسندیدہ دین قرار پایا. لیکن اس دین کی حکومت کب ہوگی؟ ایمان اور عمل صالح. وَلَيُبَدِّلَنَّهُمْ مِن بَعْدِ خَوْفِهِمْ أَمْنًا، جبکہ یہ مومنین، یہ لوگ خوف میں ہوں گے، ان کے خوف کو امن میں تبدیل کرے گا، ان کے خوف کو امن و امان میں تبدیل کرے. کون سا خوف؟ جان کے خوف، مال کے خوف، عزت کے خوف، ثقافتی خوف، عہدے کے خوف، تعلیم کے خوف، آبرو اور حیثیت کے خوف، عسکری خوف، سیاسی خوف، جس قسم کے بھی خوف ہو. خوف کے تو اقسام ہیں. آپ کو اپنے سیاسی حقوق نہیں ملتا ہے، آپ کبھی وزیر اعظم نہیں بن سکتے اس لیے کہ آپ کا مذہب مثلا خاص مذہب ہے. آپ کو اعلیٰ تعلیم نہیں مل سکتی ہے. کیوں؟ اس لیے کہ آپ دولت مند گھرانے میں دنیا میں نہیں آئے. آپ کو امن نہیں مل سکتا کیونکہ آپ کو کچھ لوگ کافر کافر کے نعرے لگاتے ہیں. تو یہ ناامنی، وَلَيُبَدِّلَنَّهُمْ مِن بَعْدِ خَوْفِهِمْ أَمْنًا، خوف کے بعد امن میں تبدیل لائے، خوف کو امن میں تبدیل کرے گا. يَعْبُدُونَنِي وَلَا يُشْرِكُونَ بِي شَيْئًا، اور سب میری عبادت کریں گے، سب عبودیت کے بہترین درجات پر فائز، بندے خدا ہوں گے، نہ بندے نفس، نہ بندے شکم، نہ بندے طاغوت، نہ بندے قوم، نہ بندے قبیلہ، نہ بندے شہرت، نہ بندے پارٹی، بندے خدا ہوں گے. یعبدوننی، میرے عبادت کریں گے. ولا یشرکون بی شیئا، کسی چیز کو میرے شریک قرار نہیں دیں گے حکم خدا کے مقابل میں، نہ اپنے نفس امارے کی خواہشات کو، نہ اپنی پارٹی کی خواہشات کو، نہ اپنے گھر والوں کی خواہشات کو، نہ اپنے ملک کی خواہشات کو، اپنی کسی چیز کو خدا کے شریک قرار نہیں دیں گے. دیکھیے اس میں بھی آمنوا وعملوا الصالحات، آپ کی ذمہ داری کہ ایمان لاؤ، عمل صالح کرو تو خدا نتیجہ دے گا. قرآن مجید میں ارشاد ہوتا ہے ان اللہ لا یغر، یہ سنن الہی میں سے ایک یہی ہے، یہ جو آیت میں نے پڑھی وہ اسی آیت سے مربوط ہے. ان اللہ لا یغیر ما بقوم، خدا کسی قوم کی حالت کو تبدیل نہیں فرماتا، حتی یغیر ما بانفسہم، جب تک وہ قوم اپنے نفسوں کی حالت میں تبدیلی نہیں لاتا. اقبال کے وہ مشہور شعر ہے، اقبال میں شاعرانہ تخیل اور شاعری کی مہارت، اور پھر وہ زندہ مسائل کو اٹھاتے تھے، اسی لیے ہمارے قوم کے ہر فرد کو یہ شعر یاد ہے. خدا نے آج تک اس قوم کی حالت نہیں بدلی، نہ ہو جس کو خود کیا ہے اپنی حالت بدلی. تو یہ اس قوم کی، خدا فرماتا ہے ان اللہ لا یغیر، آپ تبدیلی چاہتے ہیں، تغییر چاہتے ہیں، انقلاب چاہتے ہیں، انقلاب نفس مانگے. انقلاب یہ پوری تاریخ بشریت میں ہمیشہ لوگوں کا چہیتا نعرہ رہا ہے. انقلاب مغرب والوں کے ہمارے عصر جدید میں آپ نے یہ 15ویں صدی میں فرانس کا انقلاب آیا. مغرب والوں کے انقلاب کیا ہے؟ اس انقلاب کے تین اصول دین میں تھا، تین اہم ہدف. ایک یہ ہے کہ ایک کیا ہے کہ انہوں نے شریعت کی جگہ پر عقل کو جگہ دی، کہا صرف عقل کو مانتے، کسی اور چیز کو نہیں مانتے. وہ کچھ بھول گئے کہ عقل انسان کی حدود ہے، لا محدود نہیں ہے، لا متناہی نہیں ہے، بے انتہا نہیں ہے. عقل کی آپ خود دیکھیے، انسان کے علم حاصل کرنے کے حوالے سے پنچگانا ہے نا. یہ آنکھیں صرف تصویر کو دیکھ سکتی ہے، وہ بھی نور ہونے کی شرط کے ساتھ، وہ بھی زیادہ دور نہ ہونے کی شرط کے ساتھ، وہ بھی زیادہ نزدیک نہ ہونے کی شرط کے ساتھ. آنکھیں آواز کو نہیں سن سکتی ہے، کان آواز کو سن سکتی ہے لیکن تصویر نہیں دیکھ سکتی ہے، آواز بھی ہزاروں شرطوں کے ساتھ سن سکتی ہے. زیادہ نزدیک ہو یہاں پر لو اسپیکر رکھے تو کچھ سنائی نہیں دے گا، لو اسپیکر لا کر کانوں پر رکھے تو، زیادہ دور ہو تو بھی کچھ سنائی نہیں دے گا. دیکھیں شرطیں ہیں، یہ دو ہوا جو سب سے اہم ہوا سے پنجگانا ہے. اور زبان کے ذائقہ، ناک کے شامہ، اعضا و جوانب کے قوے لامسہ، یہ علم حاصل کرنے کے ہر ایک کے اپنی سرحد ہے. اس سرحد سے خوشبو بدبو ناک سن سکتی ہے، زبان کچھ ہزار کوشش کرے خوشبو بدبو کو نہیں سمجھ سکتی. میٹھی ہے، کڑوی ہے، کیا نام ہے، تلخ اور ترش ہے، کیا ہے کیا نہیں ہے، اس کو زبان سمجھ سکتی ہے، آنکھیں یا ہاتھ، باقی اعضا نہیں سمجھ سکتی. دیکھیے علم حاصل کرنے ان میں سے ایک عقل بھی ہے، عقل بھی کچھ چیزوں کو سمجھ سکتی ہے. آپ ادھر بیٹھ کر سوچے آپ کا بھائی گھر پہ آیا ہے یا نہیں آیا، آپ کا بھائی اسی شہر میں ہے، اپنے گھر پہ آیا نہیں آیا، چوبیس گھنٹہ چوبیس سال دیکھ کر بھی سوچو سمجھ میں نہیں آیا کہ بھائی گھر پر آیا ہے یا نہیں آیا. یہ عقل کا کام نہیں ہے، اس کے دائرۂ کار کلی اصول ہوتا ہے، جزئی مصادیق عقل کے دائرۂ کار میں نہیں ہے. اور پھر کیا ہے، عقل کے لیے کچھ چشمہ بشمہ چاہیے، یہ حواس پنجگانہ کی روشنی میں عقل سوچ سکتی ہے. حواس پنجگانہ معلومات پیش نہ کرے عقل سوچ بھی نہیں سکتی، اسی لیے عالم غیب عقل کے رصد سے باہر ہے. اب انہوں نے کہا عقل، ہم صرف عقل کو مانتے ہیں. اب آپ جانتے ہیں یہاں پر بہت گفتگو ہے، کتابیں بہت لکھی گئی ہے وغیرہ، لیکن بہرحال اسلام بھی عقل کو مانتا ہے، یعنی ہمیں خدا تک پہنچانے والا عقل ہے، ہمیں شریعت تک پہنچانے والا عقل ہے. عقل کہتی ہے تمہارا خدا ہے، عقل کہتی ہے تمہاری صلاحیت محدود ہے، اسی لیے خدا کے نمائندے سے پوچھو. عقل کہتی ہے کہ تمہیں جنت چاہیے، جہنم سے بچنا چاہیے. عقل کو ہم مانتے ہیں، اور عقل نے ہمیں شرع تک پہنچایا ہے، عقل نے ہمیں خدا تک، رسول تک، امام تک پہنچایا. عقل اس کے مخالف نہیں ہے، اصل میں یہ لوگ عقل کو لیتے ہیں تاکہ شریعت کو ختم کریں. البتہ ان کے پاس جو شریعت اور دین وہ بھی ایسا ہی ہے، اس میں خرافات ہی خرافات ہے، دقیانوسی باتیں ہیں، اسی کے بنا پر سارے ادیان کے بارے میں یہ کہتے ہیں. شریعت عقل کے خلاف نہیں ہے، کوئی حکم خصوصاً مذہب تشیع کا طور امتیاز یہ ہے کہ تشیع میں، تشیع قائل ہے کوئی حکم عقل کے خلاف نہیں ہے بلکہ شریعت سمجھنے کے چار سرچشمہ ہیں، ان میں سے ایک عقل ہے۔ بلکہ شریعت کی سب سے اہم چیز یعنی توحید اور نبوت کو بھی عقل ہی کے ذریعے سمجھ سکتے ہیں، لیکن توحید اور نبوت جب عقل کے ذریعے سمجھنا ہے پھر نبی سے جا کے پوچھنا ہے جہاں عقل کے رسائی نہیں ہے۔ تو عقل اور شریعت یہ ہے کہ وہ احکام جو شریعت میں ہیں عقل بھی اس کو سمجھ سکتی ہے۔ ایک یہ کچھ احکام ایسے ہیں شرعی جو عقل کے فہم سے بالا تر ہے، یہ آپ کے برہمن جو ہے کہتے تھے کہ ہمیں نبی کی ضرورت نہیں، شریعت کی ضرورت نہیں، کیوں؟ اگر نبی کی باتیں عقل کے مطابق ہوں تو عقل ہے، اگر نبی کی باتیں عقل کے خلاف ہو تو ہم ٹھکراتے ہیں۔ تو اس علم کلام میں جواب دیتے کہ بھائی تیسری چیز بھی آپ بھول گئے ہیں، عقل کے خلاف ہے تو ہم نہیں رہتے، واضح ہے، لیکن عقل کے مطابق ہے تو عقل بھی ہے، شرع بھی کہتا ہے۔ فی شرع کے کہنے کا فائدہ کیا ہے؟ شرع کہنے سے آپ عمل کرتے ہیں، عقل کے بات پر آپ عمل نہیں کرتے نا، ہمیں دیکھیے عقل کے بات پر عمل نہیں کرتے، شریعت کے بات پر عمل کرتے، کیونکہ شریعت کے ساتھ جنت و جہنم ہے، اس کے پشت پر ہے۔ اور تیسری چیز بھی ہے کہ جو عقل سے بالا تر ہے، شرعی احکام ہے عقل سے بالا تر ہے، عقل اس کے خلاف نہیں ہے، عقل کہتا ہے کیا میری سمجھ میں نہیں آتا ہے۔ اب مثال کے طور پر جتنے عالم غیب کی باتیں ہیں، عالم آخرت کی باتیں ہیں، عقل کیا کہے گی؟ کہے گی میرے سمجھ میں نہیں آتا ہے۔ شریعت عالم غیب، عالم آخرت، اسی دنیا میں فرشتگان کے عالم، عالم الہی اور گزشتہ عالم اور عالم آخرت، وہ کیا ہے؟ شریعت بتا سکتی ہے، دین بتا سکتا ہے، نبی بتا سکتا ہے، امام بتا سکتا ہے، عقل نہیں بتا سکتی ہے۔ نماز مغرب تین رکعت کی ہو، چار رکعت ہو تو کیا ہے حرج؟ شرع کے کو معلوم ہے کیوں تین رکعت ہونا چاہیے، چار رکعت نہیں ہونا چاہیے، لیکن عقل یہ نہیں بتا سکتی ہے۔ بس شریعت کے احکام دو، کچھ احکام عقل کے مطابق ہے، عقل بھی سمجھتی ہے، شرع بھی سمجھتا ہے، کچھ احکام عقل کے ادراک سے بالا تر ہے، کچھ احکام ایسے جو عقل کے خلاف ہے، جو تشیع میں نہیں ہے، دوسرے فرقوں میں ہے، بلا تشیع میں نہیں ہے، کوئی ایسا حکم شرع نہیں ہے جو عقل کے خلاف ہو۔ خدا خالق عقل ہے، خالق عقل ایسا حکم نہیں بیان کرے گا جو عقل کے خلاف ہو۔ تو یہ لوگ ان کے اصولوں میں سے ایک اصول یہ ہے کہ عقل کو شرع پر، اصل ہدف شرع کو ختم کرنا ہے۔ شرع کو ختم کرنے کے لیے کیا کہا؟ واحد ہم عقل کو مانتے ہیں، تاکہ نبی، وحی، عالم غیب، عالم آخرت کو ٹھکرا سکے۔ مغربی اس انقلاب کا دوسرا پیغام کیا ہے؟ ہیومنزم، آپ جانتے ہیں انسانیت، خدا کی جگہ پر انسان کو بٹھایا، پہلے میں کیا کیا؟ شریعت کی جگہ پر عقل کو بٹھایا، یہاں پر خدا کی جگہ پر انسان کو بٹھایا۔ حقوق انسانیت ہے، ہیومن رائٹ، خدا کا کوئی حق نہیں، حق اللہ کچھ بھی نہیں ہوتا ہے، اصل معیار اور محور انسان ہے۔ دین میں کیا ہے؟ محور خدا ہے۔ شہید متحری کی کتابوں کا آپ نے یقیناً مطالعہ کیا، پیارا جملہ ہے، ہم بشر کی خدمت کرتے ہیں، انسانیت کی خدمت کرتے ہیں خوشنودی خدا کے لیے، کسی دوسرے مفکر کے جملہ ہے۔ اسلام میں جہاں بھی للہ ہو، قرآن میں سنت میں للہ، اس کی جگہ پر للناس رکھو، یہ کام کرو خدا کے لیے، اس کی جگہ پر کیا رکھو؟ للناس، لوگوں کے لیے، بالکل برابر آتا ہے، یعنی لوگوں کی خدمت صرف وہی لوگ کر سکتے جو خدا والے ہیں۔ خدا والے نہ ہو تو لوگوں کی خدمت کرنا صرف نعرے ہیں، کھوکھلے نعرے ہیں۔ لیکن بہرحال انہوں نے کیا، خدا کی جگہ پر انسان کو بٹھایا، انسان محور ہے اور مرکز ہے۔ सब कुछ इंसान के लिए होना चाहिए और उसी के मुताबिक खुदा का कोई हक नहीं होता, इंसान का हक होता है, इंसान को चाहे खुदा से अपना हक का मुतालबा करे। लेकिन हमारे पास क्या है, महवर खुदा है लेकिन खुदा के खलीफा इंसान है और खुदा का मकसद इंसान की तरक्की और तकामुल है। खुदा का मकसद इंसान की तरक्की और तकामुल है ताकि इंसान अशरफ मखलूकात बन जाए, मस्जूद मलाइक बन जाए, उस्ताद मलाइक बन जाए। हजरत आदम इंसान के बाप को ये मकामात दे ताकि इंसान को बताए इस मकामात पर पहुँचने की सलाहियत इंसान के पास है अगर अपनी सलाहियतों से भरपूर फ़ायदा उठाए, शरीयत के उसूलों पर चले तो उस मकाम तक पहुँच जाएंगे। मुक़द्दस अर्दबीली हमारे बहुत बड़े बुजुर्ग बातकवा आलिम गुजरे, एक दिन वजू करना चाह, नमाज देर हो गई थी, कज़ा हो रही थी, तो पानी निकाला कुआं से तो सोना निकला, दोबारा गिर आया, दोबारा दो तीन दफ़ा, आखिर में पानी निकला, वजू किया, नमाज पढ़ी, तो बात बहुत अजीब सी बात थी ना, वो हर कंट्रोल नहीं कर सके, लोगों को बताया कि भाई ऐसा वाक़या पेश आया मेरे लिए। तो एक जूता सीने वाला आदमी रास्ते में होता है, बहुत मामूली काम शुमार होता माश में, उसने उनको बुलाया, कहा कि मिट्टी उठाया सोना हो गया, पत्थर उठाया सोना हो गया, कहा कि ये काम मैं हमेशा कर सकता हूँ, आप एक दिन आपके लिए पेश आया बर्दाश्त न कर सके। तो ये खुदा यानी दीन में इंसान के लिए बहुत बड़ा मकाम है लेकिन महवर खुदा है। इन्होंने महवर इंसान को बनाया, इंसान को जब महवर बनाया हर एक बुद्ध में तब्दील हुआ, पूरी दुनिया नाबूद करने के लिए तैयार है अपने मफाद के लिए। देखो अभी ट्रंप दुनिया का सबसे तरक्की याफ्ता मुल्क, सबसे दौलतमंद मुल्क, सबसे ताकतवर मुल्क के सदर है, अब बिन सलमान के सारे कारनामे के साथ उसकी हिमायत में है, रहबर ईरान, देखिए रहबर ईरान आजकल दुनिया का हुक्मरानों में जुहद का तस्वूर भी नहीं कर सकता, वो कमीशन के में लगे हुए सब, यहाँ खाने में जुहद करते हैं, लिबास में जुहद करते हैं, इस हद तक है। अब उसको सबसे बड़े मुजरिम कहते हैं। ये कि इंसान महवर बनने के बाद इंसान महवर नहीं होता है, ट्रम महवर बनता है, ये शयातीन महवर बनते हैं, जहाँ दिल में खुदा ना हो क्या बनेगा, खुद इंसान एक बुत में तब्दील हो जाता है, खुद इंसान खुदा बन, खुद इंसान फिरौन बन जाता है। ये दूसरा तीसरा ये था कि सेकुलरिज्म, मगरिब ने कहा दीन और शरा जुदा है, क्या नाम है, दीन और सियासत जुदा है, सियासत में दीन को आने नहीं देंगे, ये तीसरा उनका नारा था। लेकिन अमलन क्या है, जुदा नहीं मानते, दीन को इस्तेमाल करते हैं जब भी जरूरत पड़े दीन को। देखो मक्का मदीना बेचारा यमन के मजलूमों पर हमला करने के लिए कहते हैं हम मक्का और मदीना की हिफाजत करते हैं, यानी शरा को इस्तेमाल करते हैं सियासी मकासद के लिए, और यानी ठीक है अगर आप अपने नारे पर भी बाकी रहे कि दीन सियासत से जुड़ा है तो दीन को इस्तेमाल ना करो सियासी मकासद के लिए। दीनदारों को सियासत से दूर करने के नारा इस्तेमाल किया, इकबाल का शेर क्या है, दीन सियासत से जुदा हो तो रह जाती है चंगेज़ी, दिल में खुदा ना हो, आखिरत का तसव्वुर ना हो, ये इंसान खुद एक फिरौन है, चंगेज़ रहता है, शक नहीं है, क्यों पूरी दुनिया को अपने ऊपर फिदा ना करे। तो ये मगरिब की ये जो इनकलाब था उस इनकलाब के असरात हर जगह हो गया, क्योंकि इनकलाब मगरिब के सारे कानून की बुनियाद इंसान की हैवानियत है, इंसान की हैवानियत को मद्दनज़र रख कर इंसान की हैवानियत की हौसला अफजाई करते हैं और हैवानियत की तरबियत करते हैं, हैवानियत को ज़्यादा उभारते हैं, इंसान के अंदर है حیوانیت اندر ہے اسی کو زیادہ ابھارتے ہیں. یہ مغرب تو ظاہر ہے ہمیشہ شیطان کیا کرتا ہے, انسان کے اندر جو حیوانیت ہے اس کو ابھارتا ہے, اس کو تحریک کرتا ہے. انبیاء انسان کے اندر فطرت الہی کی تحریک کرتا ہے, فطرت الہی کو زندہ کرتا ہے. مغرب والے یہی کرتے, ظاہر ہے آپ خود دیکھ رہے ہیں کہ انسان انسان بننے کی صلاحیتوں کے ساتھ آتا ہے لیکن حیوان بن کر آتا ہے, تو اس انسان کے حیوانی صلاحیتوں سے شیطان بھی استعمال کرتا ہے, استفادہ کرتا ہے مغرب والے بھی. دوسرا انقلاب جو آیا مغرب, کمیونزم انقلاب تھا. کمیونسٹ والے کہتے تھے انقلاب کی ضرورت ہے انسانی معاشرے کے اصلاح کے لیے, اور مغرب والے زیادہ تر اپنے انقلاب کا نعرہ کیا ہے, آزادی ہے. کمیونسٹ اپنے انقلاب کا نعرہ کیا ہے, عدالت. انسان آزادی کے بھی عاشق ہے, عدالت کے بھی عاشق ہے. انسان کے شیاطین بھی کسی کو گمراہ کرنے کے لیے اس کے نفسیات کو ڈھونڈتے ہیں, ایسی نفسیات جو ایک آدمی کے ساتھ محسوس نہیں پورے معاشرے میں ہے, اس نفسیات کو ڈھونڈتے ڈھونڈ کر اس کو استعمال کرتے. نعرے ہمیشہ عوام پسند ہوتے, فطرت انسان کے مطابق, انسان کی طبیعت کے مطابق. انسان کے پاس فطرت الہی بھی ہے, طبیعت بھی ہے, طبیعت حیوانی, اسی کے مطابق نعرہ بنایا جاتا ہے. تو آزادی کے نعرہ ہمیشہ مغرب والے اٹھاتے, پوری تاریخ میں اسی طرح سے ہوتا رہا ہے. اور عدالت کے نعرہ ہمارے زمانے میں مغرب والوں نے آزادی کے نعرہ اٹھایا اور کمیونزم نے عدالت کا نعرہ اٹھایا. ہمارے بہت سے جوان, آپ تو اس وقت نہیں تھے, جذب ہوتے جا رہے تھے, سارے کمیونزم کی طرف جا رہے تھے. پاکستانی بھٹو مرحوم کافی اس کا علم بردار تھے, خود کمیونسٹ نہیں تو سوشلسٹ تھے, لیکن سوشلسٹ کو ایک پل سمجھتے تھے کمیونزم تک جانے کے لیے. تو انہوں نے وہی عدالت کے حوالے سے بات کی, انہوں نے کہا تمام برائیوں کی وجہ یہ ہے کہ انسان مال کا مالک ہے, مال چھین لو انسان سے کہ کوئی کسی مال کا مالک نہ رہے. کمیونزم یہی کہتا ہے, سوشلزم میں مالک ہے لیکن کمیونزم کی طرف جانے کے لیے کیا ہے, تیار کر رہے ہیں اپنے آپ کو. تو سوشلزم میں کیا ہے, چھوٹے مالک ہیں, بہت بڑے مالک نہیں ہوتے, بہت بڑے تاجر کو اجازت نہیں ہے, چھوٹوں کو اجازت. تو کمیونزم میں کوئی کسی چیز کا مالک نہیں ہے, جتنا آپ کما سکتے کماؤ, جتنا ضرورت ہے خرچ کرو, کسی چیز کا کوئی مالک نہیں. یہ بشر کے ایک شروع بھی اسے تھا, کیا تھا, جاتے تھے شکار کرتے تھے, جس کے پاس طاقت زیادہ ہو زیادہ حیوانات کو شکار کر سکتے تھے. جب حیوان کو شکار کر کے لاتے تھے, جس کو زیادہ کھانے کی ضرورت ہو زیادہ کھاتے تھے. ممکن ایک آدمی بوڑھا ہے, تین چار پانچ بچے شکار کرنے میں تو ناکام ہے لیکن کھانے میں اس کے افراد زیادہ ہے. ایک جوان ہے, طاقتور ہے, تر اکیلا ہے, کماتے طاقت کے مطابق, خرچ کرتے ضرورت کے مطابق. بشر کے شروع یہی تھا, ابھی بھی ادھر جب کوئی کسی مال کا مالک نہیں ہوگا, اسے مرا یہ خیالی دنیا, خیالی پلاؤ کھا رہے تھے. لیکن جب کمیونسٹ نے حکومت بنائی اسٹالن وغیرہ کے زمانے میں, 8 ملین آدمیوں کو قتل کیا, مال کا مالک نہیں تھا لیکن پارٹی کے نام سے سارے مال, سارے دولت, سارے خوبصورت عورتیں انہیں کی ہو جاتی تھی. انسان یعنی سرمایہ داروں سے بھی زیادہ ظلم کیا, سرمایہ داروں سے بھی زیادہ ظلم کیا کمیونسٹ دنیا میں. راز کیا تھا, راز یہ مال کی وجہ سے ظالم نہیں بنا تھا انسان, انہوں نے سوچا انسان ظالم ہوا ہے مال کی وجہ سے. انقلاب لائیں گے عالم میں, عالم کو اصلاح کریں گے, کیسا, مال کسی کے پاس نہ رہے, عالم کی اصلاح ممکن ہے. لیکن وہ بھول گئے کہ خرابی کی وجہ مال نہیں ہے, مال کا غلام بننے کی وجہ سے خراب ہو گئے, مال کا مالک بننے کی وجہ سے خراب نہیں ہوئے. یہ بنیادی فرق ہے, مال کا مالک ہو تو خراب نہیں, مال کا غلام بن جائے تو خراب ہو جاتا ہے. تو اس لیے اسلام نے کیا نظریہ پیش کیا, انقلاب کے لیے پہلا اپنے اندر انقلاب لاؤ. ان اللہ لا یغیر ما بقوم حتی یغیروا ما بانفسہم, خدا کسی قوم میں تبدیلی نہیں لاتا, انقلاب نہیں لاتا جب تک وہ قوم اپنے نفسوں میں اپنے اندر انقلاب نہیں لاتی. بس اجتماعی انقلاب, عالمی انقلاب, ملکی انقلاب کی بنیاد کیا ہے؟ آپ کے نفس میں انقلاب آ جائے. نفس میں کیا ہے؟ آپ کی روحانیت مادیت پر غالب آ جائے. ہمارے پاس, ہمارے وجود کے اندر حکومت کس کے پاس ہے؟ شہوت کے پاس ہے. شہوت سے مراد اردو والا معنی نہیں, عربی والا معنی, یعنی نفس امارہ. آپ کی قیادت آپ کے نفس امارہ کے پاس ہے یا آپ کی قیادت آپ کے روحانیت کے پاس, ملکوتیت کے پاس, عقل کے پاس؟ یہ بنیاد ہے. اگر آپ کی قیادت آپ کے عقل کے پاس آ جائے آپ سعادت مند ہیں, آپ کی قیادت نفس امارہ کے پاس آ جائے ایک حیوان ہے. حیوان بھی کھانا پینا یہی چیز ہے نا, لڑنا, کھانا پینا, لڑنا, جگڑنا. انسان کے پاس بھی یہ ہے, صرف انسان کے پاس عقل ہونے سے کیا کرتا ہے؟ اگر قیادت یہی شہوت کے پاس ہو, نفس امارہ کے پاس ہو, تو عقل کو استعمال کرتا ہے کس مقصد کے لیے؟ اپنے حیوانی خواہشات کے لیے. انسان کے پاس جو عقل ہے اس کو استعمال کرتا ہے حیوانی خواہشات کے لیے, تو اس کے نتیجے میں کیا ہوتا ہے؟ حیوانی خواہشات کو بہتر حاصل کر سکتا ہے. اسی لیے انسان سے بڑھ کر کوئی قاتل نہیں ہے دنیا میں. پوری تاریخ کے حیوانات کو جمع کرو, انسان کے برابر قاتل کوئی نہیں ہے. انسان سے بڑھ کر کوئی ظالم, انسان سے بڑھ کر کوئی مکار نہیں ہے. لوگوں میں کہاں مکار ہے انسان کی نسبت میں, شیر کہاں قاتل ہے انسان کی نسبت میں. وجہ کیا ہے؟ وجہ ہے کہ انسان میں, انسان کی حیوانیت نے انسان کی انسانیت کو استعمال کیا ہے. ایک حیوان کے پاس انسانیت نہ ہونے سے اتنا آگے نہیں بڑھ سکتا, لیکن انسان کے پاس انسانیت ہے, انسانیت کی صلاحیتیں ہونے سے وہ بہت آگے بڑھ سکتا ہے. ابھی ٹرمپ کے پاس دیکھیں, اتنے اسلحہ ہونے سے بہت آگے بڑھ سکتا ہے, بہت سے اہداف کو عملی کر سکتا ہے. تو اسلام دین کہتا ہے کہ آپ کے اندر تبدیلی آنی چاہیے, یعنی آپ کی انسانیت, یعنی آپ کا عقل, آپ کا شرع, یعنی آپ کا نفس لوامہ, آپ کا نفس مطمئنہ کے ہاتھ میں حکومت ہونا چاہیے, آپ کے عقل کے پاس حکومت ہونا چاہیے, باقی نفس امارہ اس کی پیروی کرے تو یہ انسان کامیاب ہے. تو پہلے اپنے اندر حکومت صحیح آدمی کو دے دو. اپنے اندر جو قوا ہے ان میں بہترین کو حکومت دے دو, عقل کو حکومت دے دو, پھر عالم میں بھی آپ انقلاب لا سکتے ہیں, اس کے بغیر نہیں لا سکتے. توبہ یہی ہے نا, توبہ یعنی انسان کی منفی صفات پر اعلیٰ صفات غالب آتے ہیں, انقلاب کرتا ہے کہ تو تم اب تک غلط تھے. توبہ کا معنی کیا ہے؟ یعنی تم اب تک غلط تھے, غلط کام کر رہے تھے, اپنے آپ کو سزا دو, معافی مانگو اور اپنے اندر تبدیلی لاؤ. توبہ یہی ہے نا, انقلاب باطنی ہے. کون لاتا ہے؟ خود انسان کی انسانیت, انسان کی حیوانیت پر بغاوت کرتا ہے اور انسان کی حیوانیت کو تخت حکومت سے نیچے اتارتا ہے, اور خود انسان, انسان کی انسانیت کیا بنتا ہے؟ حکمران بنتا ہے. حیوانیت اس انسان کی اطاعت کرتی ہے. حیوانیت جب انسان کی اطاعت کرے انسان کے لیے بہترین مرکوب بنتا ہے. انسان کی اس حیوانی صلاحیتیں بہترین مرکوب ہے انسانی مقاصد کے حصول کے لیے. آپ کے پاس صحت ہو, آپ کے پاس توانائی ہو, آپ کے پاس جذبہ ہو, آپ کے پاس طاقت ہو, بہت مؤثر ہے اپنے انسانی مقاصد تک پہنچنے کے لیے. تو دین کہتا ہے انقلاب معاشرے میں آنے کے لیے اپنے نفسوں میں انقلاب لاؤ. اپنے نفسوں میں کیسے انقلاب لائیں گے؟ پیغمبر خدا نے کیسے لایا؟ یوں فکر کو تبدیل کیا. پیغمبر خدا نے فکر کو تبدیل کیا. توحید, آخرت, حساب کتاب. پیغمبر کے بعد بنو امیہ शिर्क से नाशिक दरवाजा बन गया ताकि तौहीद ना रहे। तौहीद मुशरिकीन मक्का खुदा को मानते थे लेकिन साथ बुतों को भी मानते थे, तो वो खुदा जिसके साथ बुतों को भी माने उस खुदा को कोई असर नहीं होता है। तो माद कयामत यानी फिक्र को पहला तब्दील करना है इनकलाब जुर्मों के लिए। माद पर कुछ लोग क्या करते हैं, माद को भी कहते नहीं आखिरत के क्या खौफ है। आपने सुना होगा हमारे शोरा कहते हैं मुझे क्या खौफ है हिसाब किताब का। जब आपको हिसाब किताब को खौफ नहीं कभी आप राह रास पर नहीं आ सकते। वो मैं यहाँ मिथकाल दिन खैर यारा वो मैं यहाँ मिथकाल दिन शर्म यारा। क्या मतलब, तो इंसान की फिक्र सही हो, फिक्र सही हो तो अंदरूनी तब्दीली आ सकती है। फिक्र के बाद उस फिक्र पर ईमान लाए, सिर्फ फिक्र हो ईमान न लाए फायदा नहीं है। मालूमात हो इस्लाम शिनासी इस्लामी मारिफ इस्लामी तालीमात पर बरस देता है यूनिवर्सिटी में कॉलेज में, दिल से ईमान नहीं है कोई असर नहीं है। मुमकिन मेरे तरह के सर पर अमामा रखे दिल से ईमान ना हो कोई असर, ऐसा हो सकता है फिक्र हो ईमान ना हो। अरज के आयत कुरान में वज्जहदू बल्कि दूसरे ये आयत आल फिरऔन के बाद वज्जहदू बिहा वस्तैकनतहा अन्फुसुहुम यकीन होने के बावजूद इनकार कर देते हैं। या दूसरे आयत में अफरईत मन इत्तखज़ इलाहा हवा ख्वाहिशात को अपना माबूद बनाया है वह अदल्लल्लाहु अला इल्म इल्म रखने के बावजूद गुमराह हो जाता है। बस दूसरे मरहले में क्या है, पहले मरहले में इल्म हासिल करना है, दूसरे मरहले में जो कुछ इल्म हासिल किया उसको अस्तहदिल मानना है ईमान लाना है। तीसरा मरहले में उस पर अमल करना है। जब ईमान लाया है उस पर अमल करना। आप दुनियावी मसाइल में अमल करते हैं, अलबत्त दुनियावी लिहाज से भी हम ज़्यादा अमल नहीं करते। करप्शन परप्शन नकल वकल पर गुजारा करने की स्टूडेंट नकल वकल पर गुजारा करने की कोशिश करते हैं, और जो उसमें है उर्दू पर वो करप्शन के जरिए। लेकिन खुलासा क्या है, तीसरे मरहला अमल की ज़रूरत वाली सर इंसान इल्ला मासा, इस पर ईमान लाए कि अमल के बगैर शहीद बहिश्ती का प्यारा जुमला है फारसी मुहावरा है जन्नत बेबहा मीदांत न बेबहान है, जन्नत कीमत के मुकाबले में दी जाती है, बहानों से जन्नत किसी को नहीं जीती जाती। तो तीसरा मरहला क्या है, ईमान के बाद अमल। बाज़ वक़्त कुछ लोग कहते हैं कि खुदा अरहमुर रहीमीन है, खुदा अरहमुर रहीमीन है, तो सवाल ये कि खुदा आखिरत में अरहमुर रहीमीन है, शक नहीं है, दुनिया में अरहमुर रहीमीन है या नहीं है। खुदा दुनिया में भी अरहमुर रहीमीन है। आप देखो अगर आप काम नहीं करेंगे खुदा पहुँचाता है या नहीं पहुँचाता है, बल्कि आपके दस्तरखान पर बेहतरीन खाना हो आप जब तक हाथ बढ़ाकर नहीं खाएंगे बल्कि मुंह में नवाला जाने के बाद जब उसको नहीं चबाएंगे अंदर नहीं जाएगा। अरहमुर रहीमीन का तकाजा ये नहीं कि काम ना करें, अरहमुर रहीमीन का तकाजा ये है कि काम करने वाले के लिए मैदान तैयार है। मुल्क में हमने क्या तैयार किया है, कहते हुकूमतें ने हमने मुल्क में मुलाजमत बेरोजगारी ख़त्म किया है, मुलाजमत तैयार की। तो आप कहेंगे कहाँ मुलाजमत कहाँ ख़त्म, आपको तालीम हासिल करना है, आपको जाना है, हुकूमत की जिम्मेदारी सिस्टम को सही करना है। खुदा ने रिज़्क के सिस्टम को सही किया है, इससे फ़ायदा उठाने के लिए आपको काम करना। खुदा राज़िक है आपके मुँह में लाकर खाना थोड़ा डालता है, खुदा राज़िक होने में कोई मुसलमान शक करता है, शक नहीं करता है, लेकिन आपको क्या है लुकमा उठाना होगा चबाना होगा, वो लुकमा दस्तरखान पर लाना होगा, फिर वहाँ पकाना होगा, बाजार से लेना होगा, फिर देहात तक पहुँच जाएंगे, खेत तक पहुँच जाएंगे, किसान तक पहुँच जाएंगे, फिर पहाड़ों के पानी तक पहुँच जाएंगे। कितने सिस्टम काम करना पड़ता है, وہ رازقیت تو خدا کے ساتھ منافعات نہیں, تو عمل کی ضرورت ہے دین کے لیے بھی دنیا کے لیے بھی. خدا دنیا میں ارحم الراحمین, آخرت میں ارحم الراحمین ہے. سسٹم صحیح بنائے آپ کام کریں. ہاں کام کرنے والے کو بھی کچھ نہ ملے تو سسٹم کی خرابی ہے. ہم انسان ایک دوسرے کی رکاوٹ بنتے, خدا نے سسٹم صحیح بنایا ہے. وَأَتَاكُم مِّن كُلِّ مَا سَأَلْتُمُوهُ, قرآن کہتا ہے خدا نے تمہیں دیا ہے, جو کچھ تم نے مانگا ہے سب کچھ خدا نے تمہیں دیا ہے. تو آپ کہیں گے نہیں ہمیں سب کچھ نہیں ملتا ہے. جواب یہ کہ انسان ایک دوسرے کے کیا بنتے ہیں, رکاوٹ بنتے ہیں. انسان ایک دوسرے کے لیے رکاوٹ بنتے ہیں. تو آپ مقابلہ کریں, رکاوٹ بننے نہ دیں, ظالموں کے ساتھ مقابلہ کرے, مظلوموں کی حمایت کرے, اپنے ملک پر ظلم کرنے والوں کے ساتھ مقابلہ کرے. یہ خدا نے یہ زمین ہے, یہ آپ ہے, یہ آپ کو عقل دی, یہ آپ کو صلاحیت دی ہے, اور آپ کو آزما رہا ہے. خلیفہ خدا ہے, خدا کی نیابت کرنی ہے ادھر. یہ تیسرا مرحلہ وہ یہ کہ عمل کا مرحلہ. پھر بصیرت کا مرحلہ. بعض اوقات شعور نہ ہو دشمن استعمال کرتا ہے انسان کو. دشمن ابھی عرض کہ مکہ و مدینہ کو, مکہ مدینہ قرآن سب دشمنان اسلام نے استعمال کیا, جہاد استعمال کیا. کس کے فائدے میں؟ امریکہ کے فائدے میں, اسرائیل کے فائدے میں. روس کو شکست دیا, امریکہ کا دشمن تھا جہاد کے نام سے. ابھی ایران سوریہ وغیرہ کے خلاف تمام مجاہدین جمع ہیں. یہ کیوں ہیں یہ تین ممالک؟ کیونکہ یہ اسرائیل اور امریکہ کے مخالف ہیں, دشمن ہیں. شعور نہ ہو دشمن ہمیں اپنے مقاصد کے لیے استعمال کرتے ہیں. بصیرت کے ذریعے محمد فرماتے ہیں انما کل هذه سبیل ادعو الیہ علی بصیرۃ, قرآن کی آیت ہے, ادعو الیہ علی بصیرۃ انا والتبعی, میرا راستہ ہے اس کی طرف دعوت دیتا ہوں بصیرت کے ساتھ, میں بھی اور میرے پیروی کرنے والے بھی. بعد میں جب جہاد کے سلسلہ شروع ہوا تو پیغمبر کے زمانے میں بصیرت سال لے کر جاتے تھے. پیغمبر کے بعد بصیرت کو چھوڑ کر کشور گشائی شروع ہو گئی, تو خلافت چنگیزی میں تبدیل ہو گئی, اور مسلمان کردار کے لحاظ سے, فکر کے لحاظ سے کافروں سے بدتر نہ ہوئے تو بہتر نہیں ہوئی. یہ جو فتوحات تھا اس نے بہت نقصان پہنچایا ہے. اگر کچھ لوگ ظاہراً سمجھتے ہیں بہت کچھ ہوا ہے, جبکہ پیغمبر یہ ہے کہ بصیرت کے ساتھ فتوحات کرتے تھے. علی فرماتے حملوا سیوفهم علی بصائرهم, بصیرت کے ساتھ تلوار چلاتے تھے. تو اس وقت تلوار پیغام اسلام کو پہنچاتا تھا, لیکن بعد میں صرف ممالک فتح کرنا حدق میں تبدیل ہوا. فتح تو ہو گئی, جو طاقتور ہے وہ کمزور کو فتح کرتا ہے, اور بھی وجوہات ہیں, لیکن مسلمان کافروں سے بدتر ہوئے. عمر بن عبد العزیز کہتا ہے کہ ساری امتیں مل کر قیامت کے دن اپنے گناہ کو ترازو کے, قیامت کے دن کے ترازو کے پلرے میں ڈال دیں, اور ہم صرف حجاج ابن یوسف کے گناہوں کو ڈال دیں تو ہمارے گناہ بڑھ جائے گا. اس حد تک مسلمان کیا ہو گئے. اب یہ جیب کی بات الگ ہے, اور ظاہر دوسرے جو افراد ہیں, تو یہ ان فتوحات کا نتیجہ یہی تھا کہ سرزمین فتح ہو گئے, دلوں کو فتح نہیں کیا. بلکہ ایران میں لوگ مسلمان ہونا چاہتے تھے, بلکہ یہ مسلمان ہونے کی اجازت نہیں دیتے تھے. قرآن کے چند سورہ یاد کرنا, مسلمانی کرنا یعنی ختنہ کرنا, مسلمانی کرنا شرط. وہ مسلمان ہونے کی تھوڑا شرط, وہ حجبات میں سے ہے کہ نا انسان کا ختنہ کرنا کیا ہے, واجبات میں سے. کچھ نام ہی مسلمانی ہو گیا. ابھی چند شروع نہیں, کیونکہ وہ چاہتے تھے نا یہ لوگ مسلمان نہ ہو تاکہ زیادہ جزیہ لے سکیں. اب لوگ چاہتے تھے جزیہ نہ دینے کے لیے جلدی مسلمان ہونا چاہتے تھے, یہ حالات تھی. تو عرض کیا پیغمبر خدا نے اس طریقے سے تربیت کی کہ ان کو فکر دیے, علم دیا, بصیرت دی. اور اس کے بصیرت کا مسئلہ بہت اہم مسئلہ ہے, جو ہمارے شدت کے ساتھ حل ہوتا ہے. دین کی معرفت بھی نہیں ہے. ہمارے بعض اوقات پاکستان میں کہتے اعلیٰ تعلیم یافتہ کیا نام داعش کے ہاتھیں چڑھ گئے, ये आला तालीम याफ्ता अपने लाइन में है, इस्लामी लाइन में ये अनपढ़ या अनपढ़ है। जब सुकून कॉलेज में पहुँचते हैं इस्लामी पैगाम समझने की सलाहियत आती है, जवानी को उम्र भी है, मजहबी जज्बा के बहार है, ठीक है। लेकिन इस्लामी पैगाम समझने के उस सिलसिले में, एक मसले के सिलसिले में जितने अहादीस आना चाहिए, मुस्तनद गैर मुस्तनद सब समझ में आना चाहिए, फिर इस्लामी नज़रिया समझ सकता है। अभी दाइश ने क्या किया, तकफीरियों ने किसी भी तकफीरी ख्वाहिश के मुताबिक जो मौजू है उसके बारे में अहादीस बनाई है, आयात, और अपने पसंद के मुताबिक तफसीर करते हैं। आप जो तफसीर करेंगे नहीं मानेंगे, जो वहाबी उलमा ने तफसीर की उन्हीं को मानेंगे। तो वो क्योंकि जो आला तालीम याफ्ता है, स्टूडेंट छोड़ तो आला तालीम याफ्ता फर्ज के बड़ा साइंसदान है, वो इस्लामी लिहाज से बिल्कुल बेखबर होता है। जिस मौजू में वो 10 हदीस पढ़ता है, 50 हदीस उसके खिलाफ है, उसको पता ही नहीं होता है यह हदीसों का मतलब पता नहीं है, तो उसकी वजह वही इल्म की फुकदान है। इल्म बसीरत फिर मोहब्बत है, दीन की मोहब्बत, अकदार की मोहब्बत, इंसान की मोहब्बत। कुरान में है ना, अपने आबा अपने भाई, अपनी बीवी, अपने बच्चे, अपने माल दौलत सब एक तरफ, अगर खुदा और रसूल और दीन से ज़्यादा इनसे मोहब्बत करते हैं तो आप जहन्नमी। तो आपकी मोहब्बत इंसानियत से मोहब्बत होना चाहिए, अकदार से मोहब्बत होना चाहिए। ऐसा हो सकता नहीं हो सकता, मसल बात होगा तो इंसान मरने के लिए तैयार है, जलील होने के लिए तैयार नहीं है। इज्जत के साथ मोहब्बत है, उस राह में मौत देने के लिए तैयार होता है। चुनांचे इज्जत के साथ मोहब्बत, उसी तरह से बात है अल्लाह के साथ मोहब्बत हो, खुदा के साथ मोहब्बत हो, पैगंबर के साथ मोहब्बत हो, आले बैत के साथ मोहब्बत हो। अभी हम सआदत है हमारी क्या है, शायान आले बैत, आले बैत के लिए तो शहादत के लिए तैयार होते हैं, कुर्बानी देने के लिए तैयार होते हैं। ये सब कुछ अभी हमारे कोटे के बरदरान, अभी वक्त भी ज़्यादा है, ज़ाहिर मज़लूम पर काफ़ी जुल्म हो रहा है। पाकिस्तान बना था इसीलिए कि मुसलमान अपने मुल्क में इस्लामी अपने अपने मजहब के मुताबिक ज़िंदगी गुजार सके। हुक्मरानों से, अफवाज से ये सवाल है, पाकिस्तान वजूद में आने का फ़लसफ़ा ये था, अभी वो फ़लसफ़ा बाकी नहीं है। मुसलसल शुरू का कत्ल आम हो रहा है, ठीक है। हमारे पास मीडिया नहीं है, हम अकलियत में हैं, हमारे दुश्मन झूठ बोलते हैं, प्रोपेगंडा करते हैं, बम ब्लास्ट करते हैं, धमकियाँ देते हैं, लेकिन हकीकत तो आपके पास है ना। कितने कत्ल आम हुआ है शुरू का, वो भी कहाँ से कहाँ तक, शिमाल से जुनूब तक, पूरे पाकिस्तान में। इन अवाखन बेचारा कोटे वालों पर मुसलसल हमले हो रहे हैं, धरना पेटते तो धरना पेट क्या समझते, हुकूमत की जिम्मेदारी है। अच्छा, इंसान हुकूमत को क्यों कबूल करता है, हुकूमत है ना क्या, कुछ लोगों को हम पैसे भी देते हैं, कुर्सी भी देते हैं कि वो हमारे ऊपर हुकूमत करे, हम उनकी बात माने, अपना मुल्क, अपनी जाने, अपने शहरों के हवाले करते हैं। इंसान की गुलामी नाकाबिल बर्दाश्त है, हुकूमत तकरीबन एक किस्म की गुलामी के बराबर है, सारे इख्तियार उसके पास जाता है, क्यों मानते हैं। इंसान फितरतन किसी की हुकूमत को नहीं मानता है, फिर क्यों मानता है, इसी वजह से कि मुल्क अमन अमान के लिए एक हुकूमत की जरूरत, हुकूमत ना हो तो अमन अमान नहीं हो सकते। जान सबसे अहम, जान के बाद माल, हैसियत, इज्जत, आबू, हुकूम की हिफाजत। हुकूमत का फलसफा अमन अमान है, अगर ये हुकूमतें अमन अमान नहीं दे सकती है, इस हुकूमत के बका के कोई जवाब नहीं। फिर पाकिस्तान में हर मजहब वाले को अपने मजहबी रसूमात के मुताबिक, सकाफत के मुताबिक ज़िंदगी करने की इजाज़त, तो वो भी ख़त्म हो रहा है। पाकिस्तान हिंदुस्तान से अलग, क़ायद अज़म की तकरीरें आपके सामने हैं, हिंदुस्तान से अलग होने के फलसफा क्या है, एक अहम फलसफा यही था ना कि हर मसलक वाले अपने मसलक के मुताबिक ज़िंदगी गुजार सके। ये विचारों पर इतना जुलूम, हम बात कर वो इंडोनेशिया में है, ऑस्ट्रेलिया में है, बहुत से लोग जो किश्तियों से रस्सी पकड़ कर गए और समंदर में गर्क हो गए, बहुत बड़ी तादाद में, किसी बात का, यानी इंसानियत है ये, शराफत है, हुक्मरानों को डूब मरना चाहिए ऐसे हालात में। और शुरू भी कब से हुआ, ज़ियाल-हक़ के ज़माने से हुआ है ना, ऐसी भी नहीं आसमान से आई हो दहशतगर्द, ज़ियाल-हक़ के ज़माने से पाकिस्तान में बोया गया है। ये क्यों एक सुन्नी ये काम नहीं करता है, किसी बंदाज में देखो, सुन्नी मुलव्वस है, शिया मुलव्वस है, दुश्मनियाँ हैं, सुन्नियों की भी पोजिशन दुश्मन है, शियों की पोजिशन दुश्मन है, लेकिन कभी बंदाज नहीं किया, टारगेट क्लियर नहीं किया, लेकिन क्यों सिर्फ तकफीरी गुरु करते हैं, वही गुरु जिनको ज़ियाल-हक़ ने इस मुल्क में पाला, उन उस फिक्र को की तरवीज दी, उस फिक्र के लिए मदारिस ईजाद किए और उस फिक्र के लिए पैसा दिया, असलह दिया। और उसमें जाहिर है आपको पता है जिन हुकूमतों ने तआवुन के बाहर के, अमेरिका है, बाकी किसी हुकूमत के नाम लेना मुश्किल होता है, फिर अमेरिका तो आदि हो चुका है, अमेरिका के तो बदनाम हो जाए कोई हर्ज नहीं है, हम काम चाहते हैं बदनामी से कोई, क्योंकि वो कोई मजहबी इस्लामी नहीं है बदनामी से डरे, जो इस्लामी होते हैं ना वो जुर्म भी करना चाहते हैं, इब्न उमर साद की तरह हुसैन को भी शहीद करना चाहते हैं, नमाज जमात में पेशमान बनना चाहते हैं, तो उन मुसलमान नाम नहाद मुसलमान नाराज होते हैं नाम लेने से, बहन सबको पता है कौन है क्या करता है, लेकिन हुकूमत की जिम्मेदारी, मौजूदा हुकूमत सबको उम्मीदें थी कि किसी किस्म के बाशूर रोशन ख्याल हुक्मरान हैं, शायद मजहबी तासुब की बीमारी से आज़ाद हो, लेकिन मैं मेयर हमल बस अमल है, खुद हमारी जिम्मेदारी यही है कि शिया बरदरान दिन मजहबी तासुब से वादा तर, अगर जी तशय्यु के हुकूम हमारे गर्दन पर है, इंसान होने का हक है, पाकिस्तानी होने का हक है, मुसलमान होने का हक है, मोमिन होने का हक है, यानी ट्रिपल और बल्कि उससे ज़्यादा हमारे गर्दन पर हुकूक है, उनके साथ हमदर्दी, कुछ कम अज़ कम हमदर्दी, सोशल मीडिया हो, जो भी जरिया हो आपके पास हो, इश्तहार हो वगैरह हो, वो एक किस्म के सुकून का बायस बनता है कि एक मानवी हिमायत है, एक रूहानी हिमायत है, बायस बनता है सुकून हो कि हम तनहा नहीं हैं, इस दुनिया में नफ़रतें देने वाले हैं, मोहब्बतें देने वाले नहीं हैं, एक ये कि हम उनसे इजहार हमदर्दी मोहब्बत करना, दूसरा वक्त की हुकूमत को जिम्मेदारी का एहसास दिलाना, और जाहिर पाकिस्तान में सबसे ज़्यादा जिम्मेदार फौज है, अगरचि बज़ाहिर हुकूमत की जिम्मेदारी है लेकिन ताकतवर गुरु फौज है, शक नहीं है, जिसके पास खुदा ने आपको ये नेमत दी है, ये ताकत दी है, हम फौज के इस हवाले से कि इस मुल्क के बका के बाकी रखने वाला खुदा है, लेकिन ताकतवर गुरु फौज है वो बाकी रख सकती है, लेकिन तब भी आपकी जिम्मेदारी है किसी न किसी तरीके से इस मुल्क को इस जहन्नम में, इस आग में फेंकने वाला ज़ियाल-हक़ है, ज़ियाल-हक़ का ताल्लुक किस ग्रोह से है, अभी उसका नाम भी नहीं, मुशर्रफ का नाम लेंगे, ज़ियाल-हक़ का नाम नहीं ले सकते, इस हद तक फिक्री दहशतगर्दी भी है। तो अर्ज कर रहा था इन्नल्लाह ला युग़य्यिर मा बिक़ौमिन, खुदा किसी कौम की हालत को तब्दील नहीं करता जब तक अपने अंदरून में तब्दीली नहीं लाएंगे, अंदरून में तब्दीली आने के लिए इल्म, दुनियावी इल्म भी उखरवी इल्म भी, आपकी खिदमत में ईरान में जो है जो इनकलाबी जहादी लिहाज से कभी पीछे नहीं है, इनकलाब के बाद आप देखिए शाम में, फिलिस्तीन में, लबनान में, इराक में, यमन में, जहाँ भी हो, खुद ईरान में जहादी लिहाज से कोई मसला नहीं, इनकलाबी लिहाज से कोई मसला नहीं, जो काम सिपाह के हाथ में उसमें मुसलसल कामयाबियाँ, लेकिन जहाँ इल्म की ज़रूरत हो अलबत्त वहाँ पर बेकद्र काफ़ी साइंसदान उलमा नहीं है, नहीं कि ना हो, यानी काबिल एतिमाद, यानी गैर मजहबी गैर मुतदई लोगों को जब भी ईरान में बड़ा अहदा दिया है, इल्म तो है लेकिन ख़यानत करते हैं, मगरिब के साथ मिल जाते हैं, यही जो एटमी माहिदा था उसमें उनके जासूस थे, ये एक अहम चीज़ है कि अहले ईमान को चाहिए क्या, जब इमाम आएंगे तैयारी कर रहे हैं ना, आलम में हुकूमत करेंगे, उस हुकूमत के लिए हमारे साइंसदानों की ज़रूरत, रसूल इल्म दीन दुनियावी उलूम की ज़रूरत। आपके पास अभी दुनियावी उलूम ज़्यादा हो, पाकिस्तान में फर्ज कीजिए आप 10% हैं, आपके पास इल्मी मेयार ऊपर हो तो आप 50% के बराबर आपके वज़न पैदा होगा। वज़न पैदा होगा अगर इल्मी सलाह। इसराइल के वज़न क्यों है? उसके अहम वजह उसकी यही माल दौलत और साइंस वगैरह है। तो तब्दीली के लिए इन तमाम चीज़ों की ज़रूरत है। अभी वक्त ज़्यादा है, खुदा बेहक मोहम्मद आल मोहम्मद, बेहक अंबिया मुरसलीन, बेहक शहदा व सालिहीन, हमें राह हक पर, राह इस्लाम पर, राह अहले बैत पर साबित कदम रहने की तौफीक अता फरमा। खुदा अहले बैत के पैगंबर व अहले बैत की शफाअत के लायक बनने की तौफीक अता फरमा। खुदा हमारे दरमियान मोहब्बत, समीमियत, सफ़ा, उल्फत के फ़ा को बेहतर से बेहतर, मजबूत से मजबूतर फरमा। खुदा आलम इस्लाम को आपस में मुतहद होने की तौफीक अता फरमा। खुदा आलम इस्लाम का अपने मुश्तरक दुश्मन समझने की और दुश्मनों के साजिशों को समझने की तौफीक अता फरमा। खुदा मुजाहिदीन इस्लाम, फिलिस्तीन, लुबनान, सूरिया, इराक, बहरीन, यमन, कश्मीर में जो अहल बातिल के साथ, दुश्मनान अहले बैत के साथ, तकफीरियों के साथ, मुनाफिकीन के साथ, हिंदुओं के साथ बरसर पेकार है, खुदा इनकी मदद फरमा। हमारे तमाम हाजरीन के तमाम हाजात शरीय को पूरा फरमा। खुदा इमाम के जहूर में ताजील फरमा। हमारे इमाम बारगाह, मसाजिद, दीनी मराकज, उलमाए किराम, मराजे इज़ाम, हौज़ाए इल्मिया, रहबर मुअज़्ज़म के तौफीकात में इजाफा फरमा। खुदाया मुल्क की खिदमत करने वाले, कौम की खिदमत करने वाले, मिल्लत की खिदमत करने वालों के तौफीकात में इजाफा फरमा। खुदाए हमारे लिए खुदादाद मुल्क है, खुदाए तू दिया है, खुदाया इस मुल्क की, इस मुल्क को रोज़ बरोज़ तरक्की अता फरमा। इस मुल्क की हिफाजत करने के हमें तौफीक अता फरमा। इस मुल्क के दुश्मन खाइन अगयार के पिट्ठू अगर लायक हिदायत न हो उन्हें नेस्त व नाबूद फरमा। खुदाया हमारे बीमारों के शफाए आजुल व काफिर कामिल अता फरमा। खुदाया हमारे शहदा को मोहम्मद व आले मोहम्मद के साथ महशूर फरमा। हमारे मरहूमीन को मोहम्मद व आले मोहम्मद के साथ महशूर फरमा। गम हुसैन और आले हुसैन, गम मोहम्मद और आले मोहम्मद के अलावा किसी और गम में हमें गिरफ्तार न फरमा। खुदाया इन प्रोग्रामों के इंतज़ाम करने वाले बरादरान, इस मस्जिद में खिदमत करने वाले बरादरान की इस इबादत को कबूल फरमा। आखिर में तमाम हाजरीन के मरहूमीन, बिलखुसूस शहदाए मिल्लत और तमाम अहले ईमान के मरहूमीन के लिए सूरह फातिहा। ज़ाहिर यही है ना, जब खुद तब्दील अपने अंदर तब्दीली नहीं लाते हैं, यानी आयत का माना यह है कि अगर आपके अंदर तब्दीली नहीं लाएंगे, बाहर कौम में तब्दीली नहीं आ सकती। हम अपने नफ्स अम्मारे के ताबे हैं, अपने मफादात के ताबे हैं, अपने आने की पूजा करते हैं। मैंने एक बात की है, वही बात होनी है, मेरी पार्टी की बात होनी है, मैं एक खुद परस्ती है ना। खुद कुरान कहता है कान अन्नास उम्मतन वाहिद फबअथ अल्लाह नबीन। आयत का माना ये, जब सारे लोग एक रास्ते पर चल रहे थे फिर इख्तलाफ हुआ लोगों में, इख्तलाफ की वजह ज़ाहिर है जहालत थी, तो खुदा ने अंबिया भेजा, जहालत का इजाला फरमाया, इख्तलाफ ख़त्म। फिर दोबारा इख्तलाफ हुआ, अंबिया आए हैं, तालीम लाया है, अहकाम खुदा पहुँचाई, उसके बावजूद दोबारा इख्तलाफ हुआ। फरमाते ये इख्तलाफ क्यों हुआ? ये इख्तलाफ इल्म के बाद हुआ, ये ख्वाहिशात नफसानी की वजह से, तअद्दी की वजह से, खुदख्वाही की वजह से। फहद अल्लाहुल्लज़ीन आमनू, यहाँ पर खुदा उन लोगों को हिदायत फरमाते जिनके दिल में ईमान है। अगर ईमान बिल्ला है तो आप पशिमान हो जाएंगे, वापस आएंगे। अगर ईमान में कमज़ोरी है तो अपने अंदर एक बुत ली, हम में से हर एक वो मुश्किन वाला बुत नहीं है, लेकिन खुदख्वाही के एक बुत है, मेरी कोई पार्टी नहीं है, लेकिन मैंने अपनी हैसियत बनाई है उस हैसियत पर बात आने नहीं देना। मैंने एक बात की है, उस बात के खिलाफ किसी बात को नहीं मानना है। एक बुत यानी हक मेयार नहीं, खुदा मेयार। अर्ज किया मगरिब आदमी ने क्या कहा, इंसान मेयार है, और हमने कहा खुदा मेयार है, महवर खुदा है। खुदा महवर बनाओ तो इख्तलाफ बाज़ वक़्त जहालत की वजह से होता है, जहालत की वजह से हो तो उसको समझा सकते हैं, लेकिन नफ्स अम्मारे की वजह से जो इख्तलाफ होता है उसको उसका वाहिद रास्ता यही तो है। खुदा ने उसके भी इंतज़ाम किया है, नहीं कि रास्ता ना हो। अभी देखेंगे रोज़ाना 70 रकात नमाज, 5 वक्त नमाज, ये हर नमाज बाइस बनता है इंसान को थोड़ा सा बेदार करे। वाजिब नमाज, फिर मुस्तहब दुआए कुरान की तिलावत, फिर हफ्ते में जुमा, फिर साल में रमज़ान मुहर्रम, इतना इंतज़ाम कि मुसलसल ताज़गी आ जाए, मुसलसल याद दिलाया जाए। ये इंतज़ाम है थोड़ा सा हमारे तरबियत दीनी में एक सिस्टम बेहतर करे, कोशिश ज़्यादा करेंगे तो इंशाल्लाह हो जाएगा। ईरान हमारे सामने एक तजुर्बा है, बहुत अबतर हो गया था, बहुत ही अबतर, लेकिन कोशिश की कुछ खुदा वालों ने, नतीजे भी मिला। तो हमारे जिम्मे, इमाम खुमैनी ने प्यारा जुमला कहा, हमारी जिम्मेदारी कोशिश करना है, नतीजे मिले न मिले ये आपकी जिम्मेदारी नहीं है, क्योंकि मुख्तलिफ अवामिल दरकार, असल में सब कुछ खुदा के हाथ में, लेकिन मुख्तलिफ अवामिल दरकार होता है, इसीलिए मुमकिन नतीजे मिले, मुमकिन नतीजा न मिले। मेरी जिम्मेदारी ये है कि मैं सोच समझ कर इकदाम करूँ, बेहतरीन तरीके से सोच समझ कर इकदाम करूँ, नतीजे मिला न मिला खुदा की तरफ, खुदा के पास महफूज है हमारा अमल। यानी एक मोमिन के तस्वूर में शिकस्त बिल्कुल नहीं है, शिकस्त माना नहीं रखता है, क्योंकि खुदा के लिए किया है। इमाम खुमैनी एक दफ़ा गायब बेहिश्ती से के खिलाफ काफ़ी नारे लगते थे, डॉक्टर बेहिश्ती के खिलाफ, तो यार के इमाम खुमैनी ने कहा मैं इस्तीफ़ा देकर कुम जाऊँगा, वहाँ पढ़ाई शुरू करूँगा हुज़ूर। तो कहा सुनो ये लोग क्या कह रहे, आवाम थे बारगाह में, सब कह रहे थे जान मैंने खुमैनी वो छिकन खुमैनी, मेरी जान है वो तोड़ने वाले आप है, वगैरह वगैरह बड़े बड़े नारे लगाते थे। तो कहा कि ये सब मिलकर मुर्तबा खुमैनी का है, मैं जिम्मेदारी छोड़ने के लिए तैयार नहीं हूँ। यानी जिम्मेदारी है ना, अपनी जिम्मेदारी पर अमल करने, नतीजा खुदा पर है। बस अवकात नतीजे को देखकर हम मायूस होते हैं, नतीजा नहीं मिल रहा है, फलान खाई फलान खाई फलान मक्का फलान बदल गया, नहीं आपकी जिम्मेदारी नतीजे नहीं है, आपकी जिम्मेदारी काम है ना, मैं तो सोच समझ कर इकदाम कर रहा है, इकदाम भी करना है सोच समझ कर करना है। आप पैसा कमाने के लिए 1000 दफ़ा सोचते हैं, इंसान की तरबियत के लिए दीन के लिए भी सोच कर इकदाम कर।